यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधि सभामा जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई सभामुखको रूलिङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा पदबाट राजीनामा। नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 गति अपराह चार बजेसम्ममा दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसाय संघबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौड़का छुट्टा छुट्टै घटनामा 15 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई रूलिङ गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको हो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रूलिङ गर्नुभएको हो।
मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभाको आजको बैठकमा सभामुख टोल प्रसाद अर्यालले निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा महिला बालबालिका मन्त्री वादीले प्रस्तुत गर्नुभएको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढ़ी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढ़ी पहिरोमा परि जनधनको क्षति भइरहेको, कैयौं घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले बाढ़ी र पहिरो पीड़ितहरूको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो। सांसदहरूले रोल्पाको विभिन्न गाउँपालिकामा गएको पहिरोमा परि पछिल्लो दुई हप्तामा 22 जनाको निधन भएको र 2 जना घाइते भएको जानकारी गराउँदै बेपत्ता भएकाहरूको खोज तलाश र उद्धारका संयन्त्रहरू चुस्त बनाउनु पर्ने, राहत सामग्री तत्काल पुर्याउनु पर्ने र क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै अविरल प्रसादपछि देशका विभिन्न स्थानमा भएको बाढ़ी पहिरोका कारण सड़क दुर्घटना, खानेपानीका संरचना, विद्युत संरचना लगायतमा पुगेको क्षति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभावका कारण नागरिकहरू समस्यामा परेको भन्दै सहज व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो। विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन भइरहेको ढिलाई र जाजरकोटका भूकम्प पीड़ितहरूको पुनस्थापनामा सरकार जिम्मेवार नबनेको भन्ने विषयमा सांसदहरूले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सभामुख टोल प्रसाद अर्यालले सरकारलाई निर्देशन दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारमूलक सीप र उद्यमशीलता प्रवर्धन गर्न संघ प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सीप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले देशभर बाढ़ी तथा पहिरोमा परि दर्जनौंको मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीड़ितलाई समयमै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले नागरिकहरूलाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा बोल्दै सांसदहरूले ग्यासको उपलब्धता सहज नहुँदा आम नागरिकले शास्ति भोगिरहेको भन्दै तत्काल सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले देशभर बाढ़ी तथा पहिरोमा परि दर्जनौंको मृत्यु घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीड़ितलाई समयमै उद्धार राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। यस्तै सरकारको कार्यशैली नागरिकसँग गरेका बाचा विपरीत र सामाजिक सञ्जालमा प्रचारबाजी मात्र सीमित भएको भन्दै सांसदहरूले प्राकृतिक स्रोत साधनको उचित प्रयोगतर्फ सरकारको ध्यान नगएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 गते बुधबार सभा 1 बजे बस्नेछ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेश सभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरती मगरले गर्नुभयो। नेपाली कंग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ 4 गते बिहिबार अपरान्ह 4 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको हो। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख समक्ष राजीनामा पेश गर्नुभएको हो। गत साउन 6 नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको थियो। युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथासक्य छिटो टुंग्याउन सरकार र व्यवसायी दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलन कार्यक्रम स्थगित भएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसायीबीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन भएको संघका अध्यक्ष जीक बहादुर खत्रीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्ने परम्परा अनुसार सेठलाई सो सम्मान गरिएको हो। तीन दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ हिजो नेपाल आइपुग्नु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यूनचापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातिबाट भोलि र पर्सि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 जना भन्दा बढ़ीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षा हुने पद्धति परिवर्तन भएका कारण पहाड़ी भागमा बढ़ी पानी परेको र पहिरोका कारण जनधनको क्षति भएको जानकारी दिनुभयो। यस वर्ष मनसून भित्रिएको दुई महिनाको अवधिमा देशभर बाढ़ी, पहिरो, डुबान जस्ता 1372 मनसून जन्य घटना भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा जाजरकोट, रोल्पा, बाजुरा लगायत स्थानमा भएका मनसून जन्य घटनामा 60 जनाको मृत्यु भएको र 8 जना अझै बेपत्ता अवस्थामा रहेको प्राधिकरणले जनाएको छ। काभ्रे पलाञ्चोकको खानीखोला गाउँपालिका एक स्याउथलीमा आज भएको जीप दुर्घटनामा मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा खानीखोला दुईका 24 वर्षीय अनिता मोक्तान र खानीखोला चारका 61 वर्षीय कलक बहादुर माझी रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। दुर्घटनामा घाइते 5 जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ। पनौती तालडुङ्गा भित्री सड़क खण्डमा आज बिहान जीप सड़कबाट अन्दाजी 300 मिटर तल खसेर दुर्घटना भएको थियो। वर्षा लागेसँगै बाढ़ी पहिरोको जोखिम बढ़िरहेको छ। धनकुटाको सांगुरीगढ़ी गाउँपालिकाका विभिन्न स्थानमा बाढ़ी पहिरोको जोखिम भएकाले स्थानीय त्रासमा छन्। सांगुरीगढ़ी गाउँपालिका जिल्लामै सबैभन्दा बढ़ी पहिरोको जोखिम रहेको क्षेत्र पनि हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
सागुरीगढी गाउँपालिका वडा नम्बर 7 स्थित डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ। 27 परिवार बसोबास रहेको गाउँको पूर्व र पश्चिम दुवैतर्फ पहिरो गएको छ। पूर्वतर्फ 2056 सालदेखि शुरू भएको पहिरोका कारण 7 परिवार विस्थापित भइसकेका छन्। अहिले उक्त पहिरो केही कम भए पनि 2075 सालदेखि पश्चिमतर्फ शुरू भएको पहिरोका कारण केही परिवार विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा छन्। भिरालो जमिन र दुवैतर्फका खोलाले पहिरो फैलाउँदै लगेपछि सिङ्गो गाउँ नै जोखिममा परेको स्थानीय जिते राईले बताउनुभयो।
पानी आउँदा नि बिस्तारै जाने, घाम लाग्दा पनि पहिरो जाने, पहिरोले त डडुवा टोलवासी नै उठ्ने खालको।
डडुवा गाउँ जस्तै सागुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा छन्। 10 वडा रहेको गाउँपालिकामा 2 दर्जन भन्दा बढी स्थान जोखिममा रहेका छन्, जसमा 1 दर्जन भन्दा बढी पहिरोले बस्तीलाई असर गरिरहेका छन्। वडा नम्बर 1, 5, 6, 7 र 10 पहिरोको समस्या बढ़िरहेको छ। गाउँपालिका भरि करिब 120 परिवार जोखिममा रहेको र एक दर्जन भन्दा बढी परिवार विस्थापित भइसकेको प्राविधिक दीपक राईले बताउनु भयो।
अव्यवस्थित तरिकाले सड़क निर्माण र हेभी कटिङहरू भएको कारणले ठाउँहरू चाहिँ अलिक विशेष सुक्खा क्षेत्र पनि भएको हिसाबले क्षेत्रहरू चाहिँ अलिक जोखिममा परेको देखिन्छ।
सागुरीगढी गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आएको छ। अति जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। पहिरो तथा भूक्षय रोक्न वृक्षारोपण र पर्खाल निर्माणको काम भइरहेको तथा जोखिम अवस्था बारे भूगोलविद ल्याएर अध्ययन समेत गराएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
पछिल्लो पटक हामीले गाउँपालिकामा जुन बस्तीहरू स्थानान्तरण गर्नुपर्नेछ त्यो बस्ती स्थानान्तरण गर्नको लागि भूगर्भविदहरू ल्याएर पनि यसको सर्वेक्षण गर्ने र त्यो टोललाई अन्यत्र स्थानान्तरण गर्नको लागि
कच्चा पहाड, भिरालो जमिन र खोला नालाका कारण गाउँपालिकामा पहिरो तथा भूक्षय बढेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले देशमा उत्पादित विद्युत खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्ति बीच सन्तुलन कायम गरी प्रसारण सञ्जाल अघि बढ़ाइने बताउनु भएको छ। मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको 41 वार्षिकोत्सवका अवसरमा विद्युत खेर जाने अवस्था अन्त्य र आपूर्ति सन्तुलन कायम गर्न मन्त्रालयको स्पष्ट कार्ययोजना रहेको स्पष्ट पार्नुभयो। नेपाली र नेवा भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको 91 वर्षको उमेरमा निधन भएको छ। उहाँको गैराति आफ्नै निवास बुढा नीलकण्ठमा निधन भएको हो। साहित्यकार श्रेष्ठ 2061 सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुनुहुन्थ्यो। उहाँले 2060 सालमा नेपाल भाषा परिषदद्वारा जनकविको उपाधि हासिल गर्नुभएको थियो। सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइएको छ। पहाड़ी समुदायले हरेक वर्ष भदौ संक्रान्तिका दिन ओल्के पर्व मनाउने गरेका छन्। पाल्पाका किसानहरूले मौसमी तथा बेमौसमी तरकारी खेती, अन्नबाली, फलफूल तथा नगदे बालीका रूपमा खुर्सानी, अदुवा, बेसार लगायतका खेती गर्न थालेको लामो समय भए पनि बजारीकरणमा समस्या भएको छ। उत्पादनमा किसानको आकर्षण बढे पनि उचित बजार व्यवस्थापन, मूल्य निर्धारण, भण्डारण र सिंचाईको पर्याप्त व्यवस्था नहुँदा अपेक्षित प्रतिफल लिन नसकेको किसानको गुनासो छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
खेतीयोग्य जमिन र उत्पादनको राम्रो सम्भावना भएको स्थानमा सिंचाईको उचित प्रबन्ध नहुँदा किसानले समस्या बिहोर्नु परेको छ। जिल्लामा उत्पादित खाद्य उपज लामो समयसम्म भण्डारण गर्ने चिस्यान केन्द्रको अभाव छ, जसले गर्दा किसानले बढ़ी उत्पादन भएका कृषि उपज सडेर जाने समस्या छ। कृषि उपज उत्पादन भए पनि भण्डारण र बजारकै समस्या रहेको अगुवा किसान माया खत्रीले बताउनुभयो।
अनि आलुर लाउँछौ, लगेर बेच्ने ठाउँ छैन, हामीलाई राम्रो भएर बेचिदिने बजार व्यवस्थाको ठाउँ बनाइदिनु भए राम्रो हुन्थ्यो।
बिचौलिया मार्फत उत्पादन बिक्री गर्नुपर्ने बाध्यता, बजारसम्म कृषि उपज पुर्याउँदा लाग्ने ढुवानी खर्च तथा उत्पादनको मूल्यमा हुने उतार चढ़ावका कारण किसानले लागत अनुसारको आमदानी गर्न नसकेको गुनासो गर्दै आएका छन्। उत्पादित वस्तुको बजार व्यवस्थापन राम्रो हुनुपर्ने किसानहरूको माग छ। विदेशबाट फर्किएर कृषि कर्म गर्नुभएका रेब्दीकोटका किसान गोविन्द केसीले उत्पादन राम्रो भए पनि बजार नपाएको दुखेसो गर्नुभयो।
कृषि उत्पादन राम्रो छ, बजारीकरण त्यति राम्रो छैन, उचित मूल्य पाइएको छैन, कहाँ लर बेच्ने भन्ने पनि समस्या।
पहुँचको भरमा वितरित अनुदान कार्यक्रम वास्तविक किसानको हातमा पुग्न सकिरहेको छैन। कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सिंचाई लगायतको समस्या रहेको किसान मनु खत्रीको भनाइ छ।
हामीलाई असुविधा धेरै कुराको छ, कृषि गर्न इच्छा छ तर कृषि गर्ने सुविधा पाइएको छैन, पानी छैन।
कृषि उत्पादनलाई व्यावसायिक र दिगो बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले सिंचाई, कृषि सड़क संकलन केन्द्र, शीत भण्डार, बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्य जस्ता विषयमा दीर्घकालीन योजना बनाउनु पर्ने आवश्यकता देखिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न आज भेला भएका कम्तीमा 15 दुई अलग अलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पश्चिम बंगाल राज्यको तारापीठमा रहेको एक होटेलमा लागेको आगलागीबाट 8 मृत्यु भएको छ भने बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौड़मा 7 मृत्यु भएको छ। होटेलको आगलागीमा ज्यान गुमाएका पीड़ितहरू श्रावण महिनाको अन्तिम सोमबार प्रार्थना गर्न तारापीठ पुगेको बताइएको छ। श्रावण महिना शिवलाई समर्पित पवित्र महिना हो, जसले भक्तजनहरूको शिव मन्दिरमा ठूलो भीड़ लाग्ने गर्दछ। बिहारमा लाखी सराय जिल्लाको अशोक धाम मन्दिरमा भीड़भाड भएपछि भागदौड़का क्रममा सात तीर्थयात्रीको कुल्चिएर चोट लागेका कारण मृत्यु भएको हो। घटनामा 19 जना घाइते भएको बताइएको छ। इरानले विश्वको महत्वपूर्ण जलमार्ग हर्मुज जलघाँटीबाट व्यावसायिक जहाजको पारवहन व्यवस्थापन सम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ। यो पहल इरान र अमेरिका बीच युद्ध अन्त्य तथा शान्ति सम्झौताका लागि तय गरिएको 60 दिने वार्ता अवधि कुनै ठोस सहमति बिना सकिन लागेका बेला आएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले वृद्धि भएको छ। कुल 4,21,10 करोड़ पुँजीगत बजेट छुट्याएको सरकारले साउनमा 1,32,85,00,000 अर्थात लक्ष्यको 0.31% खर्च गरेको छ। यस वर्ष साउनमा 92,22,00,000,000 रूपियाँ राजस्व संकलन भएको छ। गत वर्षको साउनमा 84,46,00,000,000 राजस्व संकलन भएको थियो। साउनमा समग्र बजेट खर्च भने घटेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मसान्तसम्म सरकारले 41,88,58,00,000 रुपियाँ बराबर बजेट खर्च गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको साउनमा 46,30,00,000 रुपियाँ बराबर बजेट खर्च भएको थियो। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार सोमबार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी बागले र आन्तरिक राजस्व विभागका महानिर्देशकले पुरस्कार घोषणा गर्नुभएको हो। साउन 16 देखि 31 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्ये गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रूपियाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ। त्यसै गरी दैनिक उपहार पाउने 16 जनाको पनि घोषणा गरिएको छ। विभागले पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको जनाएको छ। कार्यक्रममा पहिलो श्रृंखलामा करदाता बम्पर प्रोत्साहन पुरस्कार 10,00,000 प्राप्त गर्ने कैलालीका हेमराज जोशीलाई अर्थमन्त्री वाग्ले 10,00,000को चेक हस्तान्तरण गर्नुभयो। त्यसै गरी पहिलो श्रृंखला अन्तर्गत दैनिक रूपमा पुरस्कृत हुने गैंडाकोट चितवनका हिमाल अर्याललाई पनि पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्ले पुरस्कृत हुनेहरूले बिल लिने दिने संस्कारको विकास र प्रवर्धनका लागि दूतको रूपमा भूमिका खेल्न आग्रह गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अर्जुन कुलुङ राई र मन्जु सुनवार क्यागेट अल्ट्रा 2026 पहिलो भएका छन्। अल्ट्रा ट्रेल्स नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरूष तथा महिला मन्जु पहिलो भएका हुन्। अर्जुनले 33 लूप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे। यसअघि 32 लूपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो। मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लूप पूरा गरिन्। यसअघि 12 लूपको कोर्स रेकर्ड गरेको थियो। शीर्ष स्थानमा रहने दुवैले जनै 30,000 नगद पुरस्कार हात पारे। दोस्रोदेखि 10 औं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सहभागीले 1 लूपमा 6.7 किलोमिटर दूरी 1 घण्टाको समयमा तय गर्नुपर्ने थियो। त्यसो नगर्न सक्ने खेलाडी सिधै प्रतियोगिताबाट बाहिरिने नियम थियो। आयोजकका अनुसार प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विजरल्याण्ड लगायत राष्ट्रका 65 प्रतिस्पर्धी सहभागी थिए। दौड चन्दागिरी नगरपालिकाको मच्छी गाउँबाट शुरू भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुङ्गिएको थियो। ब्यागेट अल्ट्राको विश्व च्याम्पियनशीप सन् 2026 अक्टोबर 17 तारीख पोखरामा हुने आयोजकले जनाएको छ। क्यामरूनले पहिलो पटक महिला अफ्रिका कप अफ नेसनको उपाधि जितेको छ। फाइनलमा प्रतियोगिताको पहिलो पटक सहभागी मालावीलाई 3-0 गोलले पराजित गर्दै क्यामरूनले ऐतिहासिक सफलता हात पारेको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली पहाड़ी तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको वा हिमपातको सम्भावना छ। साथै गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा समेत का 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशसभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा पदबाट राजीनामा। मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 गते अपरान्ह 4 बजेसम्ममा दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौड़का छुट्टा छुट्टै घटनामा 15 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।